नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। गएको साता हामीले यसको 22 श्रृंखला वाचन सुन्यौं। 22 श्रृंखलासम्म पुग्दा हामी 399 पृष्ठमा पुगेका थियौं। यो किताब कुल 428 पृष्ठको छ। आज जीएस पौडेलको एक सरको मायाको 23 श्रृंखला वाचन 400 पृष्ठबाट हामी गर्दैछौं। यो पुस्तकमा गएको साता हामी एउटा प्रसंगमा छौं। आलोक, यसको मुख्य पात्र, आफ्नो ऐना हेरेर प्रतिबिम्बसँग कुरा गर्दैछ। आफूलाई हलुसिनेसन भएको होइन भनेर आलोकले भन्दैछ, तर प्रतिबिम्बले हलुसिनेसन भएको हो भन्ने कुराको प्रमाण पेश गर्दैछ। अब यसको 23 श्रृंखला सुनौ पृष्ठ 400बाट। मेरो प्रतिबिम्बले दिइरहेको तर्क झन्झन यथार्थ परक लाग्दै जान थाल्यो। राउदा यथार्थबाट फगत एउटा भ्रम, मिथ्या अथवा भनौँ हेलुसिनेसनमा देखिएकी एक पात्रमा रूपान्तरित हुँदै गई। म त्यो सत्यलाई स्वीकार गर्न बाध्य हुँदै गएँ। फेरि पनि ऐनाबाट मेरो प्रतिबिम्ब बोल्यो। मैले यतिका कुराहरू तँलाई बताइरहँदा तँलाई लाग्दो हो कि मैले यी सब कुरा कसरी कोट्याइरहेको छु? प्रतिबिम्ब मुसुक्क हाँस्यो अनि आफ्नो कुरा राख्दै गयो। यी सब कुराहरू तेरै मगजमा थिए, म त तेरो प्रतिबिम्ब मात्र हुँ। यी कुराहरू सायद तेरो सबकन्सियस माइन्डमा कतै गढेर बसेका थिए, तर त्यो तेरो कन्सियसनेसमा आएको थिएन। म तिनै कुराहरूलाई तेरो कन्सियस माइन्डमा उतारिरहेको छु, अरू केही होइन। अब रह्यो फेसबुकको कुरा। मैले यतिका बेर तँलाई जुन जुन कुराहरू बताएर तेरो हातमा रहेको यो लाइटर र माखुसीको बिलले समेत जुन बयान दिइरहेका छन्, यसका आधारमा पनि राउदा केवल एउटा भ्रमकी पात्र हो भन्ने कुरालाई पुष्टि गरिसकेको छ। जब राउदा नै भ्रम हो भने उसको फेसबुक आइडी कसरी हुन सक्छ? त्यसैले तैँले एक दुई पटक जब राउदाको फेसबुक प्रोफाइल हेरिस्, त्यो हुन सक्छ अरू कसैको आइडियो। त प्राय ड्रग्सको नशामा झुम्म परेको बेलामा मात्र उसँग च्याट गर्ने र उसको प्रोफाइल हेर्ने गर्थिस्। हुनसक्छ त्यो ड्रग्सको नशामा अरू कसैको प्रोफाइललाई तैँले राउदाको जस्तो देखिस्। उसको फोटोमा राउदा रूपी हेलुसिनेसन देखियो। प्रतिबिम्बको कुरालाई बीचमै रोकेर मैले भने, ठिक छ, राउदाको प्रोफाइल आक्कल झोकल, त्यो पनि ड्रग्सको नशामा हेरेको होला, त्यो भ्रम होला। तर तैँले बताएका सारा कुराका बावजुद अनि मेरो हातमा रहेको यो लाइटरले दिएको बयानका बावजुद पनि मलाई एउटा कुरा विश्वास गर्न कठिन भइरहेको छ। सयौं पटक राउदालाई मैले यही लाइटर समाएको हातले म्यासेज लेखेको हुँ। अघि पनि मैले तँलाई भनेको थिएँ, म्यासेज त मैले लेखेकै हो, फोन पनि गरेकै जस्तो लाग्छ। केवल तर्कले भन्न सकिएला कि त्यो पनि भ्रम नै हो, मलाई अझै पनि लेखेकै हो, बोलेकै हो जस्तो लागिरहेछ। यति भनेर मैले लामो सास फेरेँ। मेरो कुरा सुनेर प्रतिबिम्ब पनि एकछिन सोचमग्न भयो। एक दुई पटक मेरो जस्तै आफ्नो घुम्रो कपाल सुस्तरी कुहिले आयो र केही सम्झे जस्तो गरेर मतिर हेर्दै भन्यो, एउटा कुरा याद आयो। मैले प्रश्न गरेँ, कुन कुरा? उसले भन्यो, म त्यो दिनको घटनालाई याद गरिरहेको छु। कुन घटना? मैले सोधेँ, त्यो दिनको घटना जुन दिन त रकबोमा बसिरहँदा आफ्नो अफिसको ल्यापटपमा काका काकीको फोटो राख्ने विचार गरिरहेको थिइस्। त्यो दिन काका काकीको एउटा फोटो आफ्नो मोबाइलबाट छानेको थिइस्। त्यो फोटो तैँले मोबाइलबाट आफ्नै म्यासेन्जरमा आफैलाई पठाएको थिइस्। त अर्को दिन त्यो फोटो आफ्नो अफिसको ल्यापटपबाट म्यासेन्जर खोलेर सेभ गर्ने विचारमा थिइस्, तर तैँले त्यो कुरै भुलिस्, सायद फेरि कहिल्यै याद गरिनस्। त्यतिखेर आफ्नै म्यासेन्जरमा फोटो पठाएपछि पनि त त्यही म्यासेन्जरमा सेन्ट भएको काका काकीको फोटो हेर्नका लागि म्यासेन्जर खोल्दै थिइस्। त्यति बेला नै तँलाई राउदाको म्यासेज आएको भ्रम हुन गयो र त्यही भ्रमलाई सत्य मानेर तैँले उसलाई म्यासेजको जवाफ फर्काइस्। तर यथार्थमा तैँले त्यो म्यासेज आफैले आफैलाई लेखिस्, किनभने त्यति बेला तेरो आफ्नै म्यासेज बक्स खुल्ला थियो र त्यही भ्रमले एकपछि अर्को भ्रमको सिर्जना गर्दै लग्यो अनि निरन्तर आत्मसंवाद चलिरह्यो। कतिपय अवस्थामा हामी केही दृश्यहरू देख्छौं, जस्तो कि कुनै अप्टिकल इलुजनको दृश्य, जुन अर्कै देखिन्छ तर साँचो दृश्य अर्कै हुन्छ। तेरो अवस्था पनि त्यस्तै भयो। आफैसँगको संवाद जसलाई तैँले राउदाको रूपमा लिइरहेको थिइस्। तेरो मस्तिष्कले सृजना गरिरहेको हेलुसिनेसनसँग तेरो आँखामा परेको अप्टिकल इलुजन जोडिन पुग्यो र त निरन्तर त्यसको शिकार हुँदै गइस्। त्यो आत्मसंवादको सिलसिला जति जति बढ्दै गयो तेरो मस्तिष्कले त्यो अप्टिकल इलुजनलाई उति उति सत्य मान्दै गयो र तेरो आफ्नै म्यासेन्जर तेरा लागि राउदाको म्यासेन्जर बन्यो। जहाँसम्म फोनको कुरा छ, राम्रोसँग याद गर त, के तैँले कहिल्यै राउदालाई फोन गरेको थिइस्? खासमा सिधा फोनबाट तैँले कहिले पनि राउदालाई फोन गरिनस्, न उसको नम्बर नै थियो तँसँग। त आफै सोच त कस्तो अचम्म, त्यतिका महिना राउदासँग सम्बन्धको सिलसिला अगाडि बढाउँदै गर्दा न त कहिले राउदाले तेरो फोन नम्बर मागी, न त तैँले नै मागिस्। कि यथार्थमा यस्तो हुन सक्छ? हेलुसिनेसनको समस्याले जकडिएको तेरो मस्तिष्कलाई आफ्नै मेसेन्जरमा बनेको अप्टिकल इलुजनको सहायताले भ्रमको कम्फर्ट जोनमा यसरी राखिदिएको थियो कि तँलाई फोन नम्बरको आवश्यकता नै परेन। म्यासेन्जरमा भने तैँले फोन गरेको थिइस्, तर जति पटक तैँले फोन गरिस् त्यति नै पटक राउदाको फोन बिजी आउँथ्यो। सम्भाव्यताले के बताउँछ भने जब जब तैँले राउदा यानि आफैलाई म्यासेन्जरमा फोन लगाइस् त्यो कहिल्यै पनि लागेन, जुन यथार्थमा लाग्दैन पनि। फोन डायल गरेर तैँले कानमा पुर्याउँदा नपुर्याउँदै त्यो फोन काटिन्थ्यो, यथार्थमा त्यो लागेको हुँदैन थियो। तर तेरो मस्तिष्कले त्यसलाई सम्भवतः राउदाको फोन बिजी भएको छ भन्ने सोच्यो र तँलाई आश्वस्त पनि पार्यो। हरेक पटक राउदालाई फोन लगाउँदा तँलाई आफ्नै आइडीमा डायल गर्दैछु भन्ने पनि याद भएन, किनभने त अप्टिकल इलुजनको शिकार भइरहेको थिइस्। जहाँसम्म राउदाले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरी भन्ने कुरा छ, त्यो केवल हलुसिनेसनको एउटा असर मात्र हुन सक्छ। क्यान्डी क्रसको नोटिफिकेसनलाई सम्भवतः तेरो मस्तिष्कले राउदाको फ्रेन्ड रिक्वेस्ट रूपी भिजुअल हेलुसिनेसनको रूपमा चित्रित गर्यो। तेरो र राउदाको बीचमा जति पनि फोन सम्वाद भएको थियो हरेक पटक राउदाको फोन आएपछि मात्रै कुरा भएको थियो। फोनमा आवाज सुनिनु र स्क्रिनमा फोन आएको जस्तो देखिनु आदि हेलुसिनेसनको शिकार भएकाहरूमाथि घट्ने सामान्य घटनाहरू नै हुन्। अघि पढेको भुलेको छैनस् नि, अब मलाई बता कि तेरो फोन कहाँ छ? म उठेर टेबलमा राखिएको फोन हातमा लिँदै भने, ए यहाँ छ, भन के गर्नु पर्यो? राउदा ठानेर आफैसँग च्याटिङ गरेको सारा म्यासेज तैँले आफैले डिलिट गरिहालिस्। अब त्यो प्रमाण त हामीसँग छैन, तर एउटा कुरा जाँच गर्न सकिन्छ। के कुरा? म्यासेन्जर खोल त। ओके एकछिन, ल खोलेँ। अब एउटा म्यासेज आफैलाई पठा त। होइन पठाइन हाल, म्यासेज बक्स मात्र खोल। अँ खोलेँ। अब भन त्यहाँ के छ? केही छैन। अब आफै विचार गर, तैँले एकपटक आफ्नै आइडीमा काका काकीको फोटो पठाएको थिइस्। यदि तैँले त्यो दिन डिलिट गरेको म्यासेज तेरो आफ्नै आइडीमा भइरहेको म्यासेज हुँदैन थियो भने यतिखेर तेरो आफ्नै म्यासेज बक्समा काका काकीको फोटो हुनुपर्ने थियो, तर त्यो छैन। ड्रग्स र रिसको झोकमा राउदासँगका सारा सम्वादहरू जुन तैँले डिलिट गरेको थिइस् त्यो तेरो आफ्नै आइडीमा भएको सम्वाद डिलिट भएको प्रमाण यही हो। खैर यसलाई मैले केवल सम्भावनाको आधारमा व्याख्या गर्ने कोसिस गरेको हुँ, मान्ने या नमान्ने त्यो तेरो कुरा। सम्भावनाको आधारमा नै सही, तर मेरो प्रतिबिम्बका कुराहरूले मलाई विश्वस्त पार्न सफल भए। मसँग खण्डनका लागि कुनै दरिला तर्क रहेनन्। दुहाँको सर्को त मैले अनगिन्ती पटक तानेको थिएँ, तर जब जब राउदाको यादमा सर्को तान्थेँ तब तब त्यसको एकै सर्कोले पनि मलाई बेहद कडा नसा दिन्थ्यो। आज बुझ्दैछु कि मैले राउदाको यादमा सर्को तानिरहेको रहनेछु, मैले त उसको यादको सर्को तानिरहेको रहेछु। आखिर के फरक भएर दुहाँ अनि उसको मायामा जो बिलाइ जान्छ आँखै अगाडि। हत्केलामा रहेको लाइटर उल्टाइ पल्टाइ गरिरहेको थिएँ, जसले जलाइदियो मेरो भ्रमको एउटा ठूलो संसार, जसलाई म बिल्कुल यथार्थ ठानिरहेको थिएँ। मेरो यथार्थको धरातलमा मानौ ठूलो भूकम्प आएको छ र त्यो चिरा चिरा भएको छ। म त आफ्नै भ्रमले निर्माण गरेको झुटो संसारमा पो बेतालमा नाचिरहेको रहेछु। भ्रमको संसार पनि बिल्कुल यथार्थ जस्तो मेरा सबै इन्द्रियहरूले महसुस गरेका थिए यो संसारलाई र विश्वस्त भएका थिए यथार्थ ठानेर। रकबमा बसेर पहिलो पटक खजाना लुटेको रात, काल्पनिक दुनियाँमा रमाइसकेपछि जब म यथार्थको दुनियाँमा फर्किँदै थिएँ मलाई लागिरहेको थियो कि मेरो कल्पनाको संसार र यथार्थ बीच एकदमै पातलो पारदर्शी पर्दाको मात्र भिन्नता छ। त्यो रात लागिरहेको थियो कि कल्पना र यथार्थ अत्यन्त निकट भएर देखिएका छन् र तिनीहरूको बीचमा फरक छुट्याउन हम्मे हम्मे परेको छ। तर मलाई थाहा थिएन कि त्यो रातबाट नै मैले मेरो यथार्थ रूपी जिन्दगीमा काल्पनिक दुनियाँलाई यसरी मिश्रित गरेको रहेछु, जसरी पानीमा आँसु मिश्रित हुन्छ। राउदाको रहस्योद्घाटनसँगै यथार्थ रूपी भ्रमको एउटा ठूलो पर्दा उग्रिएर मञ्चमा नयाँ यथार्थ देखिएको छ। राउदा, जसलाई मैले माझदाकी बहिनी ठानिरहेको थिएँ, यथार्थमा माझदाकी बहिनीलाई मैले देखेकै रहेनछु। चालिसे दाई र माझदाको कहानी सुन्दै गर्दा एक दुई पटक मात्र जिकिर भएकी माझदाकी बहिनी त्यो कहानीको एउटा अत्यन्त सूक्ष्म पात्र हो। ऊ कसरी मेरो हेलुसिनेसनको मुख्य पात्रको रूपमा प्रकट भएर आई थाहा छैन। पहिलोपटक खजाना लुट्नु अघि अर्थात् राउदा रूपी आफ्नै भ्रमलाई भेट्नु अघिका केही दिनहरूमा मेरो मगज वरिपरि माझदाको गर्भमा रहेको पिपिरोलाई लिएर निकै कुराहरू खेलिरहेका थिए। मैले चालिसे दाईको निर्णयलाई व्यावहारिक ठानेर चित्त बुझाएको थिएँ, तर मेरो मनमा कता कता माझदाको गर्भमा रहेको बच्चाप्रति सहानुभूति जागिरहेको थियो। सायद मेरो मन त्यो गर्भपात नहोस् भन्ने चाहन्थ्यो, जुन कुरा भित्रभित्रै पाकिरहेको हुँदो। मैले चालिसे दाईलाई गर्भपात नगराऊ भन्न सक्ने स्थिति नै थिएन र त्यो व्यावहारिक पनि थिएन। तर मनभित्र पाक्दै गरेको बच्चाप्रतिको मेरो सहानुभूतिले कसैको सहानुभूति खोजिरहेको हुँदो। तिनै कुराको भुमरीमा घुम्दा घुम्दै एकपटक मात्रै जिकिर भएकी माझदाकी बहिनीलाई त्यस्तो पात्रको रूपमा कल्पना गरेको हुँदो, जो उभिन सकोस् त्यो बच्चाको पक्षमा र भन्न सकोस् ती सारा कुराहरू जुन मेरो मनले सिधा सिधा मलाई भन्न सकिरहेको थिएन। यो मेरो अनुमान मात्र हो, जे भए पनि यथार्थ यो हो कि राउदा मेरो भ्रमकी पात्र हो, न कि ऊ माझदाकी बहिनी। राउदासँगै मेरो कोठामा आएकी तृष्णाको अस्तित्व पनि समाप्त भयो। ऊ पनि फगत एक भ्रमकी पात्र मात्र हो भन्ने यथार्थ खुल्यो। सुरु सुरुमा मेरो मनभित्र माझदाको गर्वलाई लिएर निकै कुरा खेलेका थिए। ती दिनहरूमा राउदा रूपी भ्रमलाई मेरो मनले गर्भपातको विरुद्धमा उभ्याएको थियो। तर समयको अन्तरालसँगै जब त्यो कुरा मेरो मनमा खेल्ने क्रम घट्दै गयो, त्यही अवस्थामा म भित्र अतृप्त भइरहेको प्रेम प्रणयको भाव क्षुद्र भएर सतहमा निस्कियो अनि मेरो मनले त्यही भ्रमकी पात्र राउदालाई प्रेम प्रणयका लागि प्रयोग गर्यो र आफूलाई बहलायो। भ्रमरूपी संसारबाट नै आफ्नो प्रेम प्रणयको इच्छा पूर्ति गर्दै आएको मेरो मन पछिल्ला दिनहरूमा जब मेरो कुलता लिएर निकै चिन्तित हुन थाल्यो र जति कोसिस गर्दा पनि आदतको गुलामी हुनबाट मुक्ति दिलाउन सकेन, तब उसले फेरि राउदालाई नै हतियारका रूपमा प्रयोग गरेर मेरो आदतबाट मुक्ति खोज्ने प्रयास गर्यो, तर पनि सफल भएन। यसरी मेरो मानसिक समस्याबाट उत्पन्न भएको भ्रमको एउटा पात्रलाई मनले सिलसिलेवार रूपमा विभिन्न प्रयोजनका लागि प्रयोग गर्यो। त्यतिका समय म आफ्नै भ्रमको संसारमा राउदासँग हिँडिरहेको रहेछु, तर यथार्थमा ती हरेक ठाउँमा म एक्लै भौतारिएको रहेछु। एकपटक आँखा चिम्लेर ती सारा दृश्यहरूलाई याद गरे जुन दृश्यहरूमा राउदा थिए पनि अनि थिइन पनि। मनको दराराको तल भिजेको उसको बदन सम्झिँदा पनि सिरिङ्ग भएर आयो। माखुसीबाट राउदालाई जेटस्कीमा हालेर हिँडेको छु भन्ने भ्रममा म एक्लै निस्केको रहेछु। त्यो डल्फिन आइल्यान्ड जहाँ कोही थिएन वरिपरि म एक्लै राउदाको भ्रमसँग यौन क्रीडा गरिरहेको रहेछु। एक्लै उभिएर उसलाई पछाडिबाट बाहुमा कसेको भ्रममा हावासँग अङ्कमाल गरिरहेको रहेछु। कुनै विप्न दोष जस्तो भएर पो म त स्खलित भएको रहेछु। ती तमाम भेटहरू जहाँ राउदा उपस्थित थिए हरेक ठाउँमा म नितान्त एक्लै रहेछु। यथार्थ यत्तिकै माझदाले गर्भपात गरेकी थिए। चालिसे दाई नेपाल आएर हराएका थिए। कुलतको कारण मलाई कहिल्यै जान नपाउने गरी मालदिप्सबाट डिपोर्ट गरिएको थियो। मेरो कोठाबाट पुलिसले भेटेको खजाना कसले राखेको होला? त्यो रहस्यको गर्भमा नै थियो। यद्यपि कता कता चालिसे दाईप्रति आशंका भने थियो। जेरोल्डले झुट बोलेका थिए, सायद उनी दुनियाँको कुनै कुनामा हराए होलान्। जेडीले पनि झुट बोलेका थिए, उनको झुट मृत्युसँगै समाप्त भयो। तर उनको मृत्युका सम्बन्धमा पनि केही फरक यथार्थ बाहिर आएको छ। जेडीको पोस्टमार्टम रिपोर्टमा ड्रग्स देखिएको कुरा मलाई राउदाले बताएकी थिए, एउटा सन्तुष्टि मिल्यो। राउदा नै भ्रम भएपछि उसले भनेको कुरा झुट हुने नै भयो। मलाई जेडीको मृत्युले दिइरहेको आत्मग्लानीबाट मुक्ति मिल्यो। जेडीले जसलाई आफ्नी बाँझी भनेका थिए उसलाई त मैले कहिल्यै पनि पो देखेकै रहेनछु। म त तृष्णारूपी ब्रह्म पो लपेटिएको रहेछु। रात निकै बितिसकेको थियो। मनमा मानौ ठूलो आँधीबेरी पछिको सन्नाटा छाइरहेको छ। छतमा पुगेर मैले प्रसाद तयार गरेँ। मैले त्यसमा आगो लगाएँ, साथसाथै ब्रह्ममा पनि आगो सल्कियो। रातिको हरेक सरको धुवामा राउदाको मायारूपी ब्रह्म मिसिएर आयो। फोक्सोबाट फर्किएर हावामा धुवा मिले जस्तै उसको माया अनि औँसीको कालो रातमा फेरि कहिले नभेटिने गरी विलीन भयो। दाई गुड मर्निङ। दल झट्टै उठ्नु, चिया सेलाउँछ। आज बिहान चियासँगै ज्योतिले मलाई बिउजाउँदा 9 बजिसकेको थियो। चियाको कप ड्रेसिङ टेबलमाथि राख्दै फेरि उसले थपी, आमाले मलाई घर बोलाउनु भएको छ, म गाउँ जान्छु। राधा भाउजूको लागि गिफ्ट किन्न पनि बाकी नै छ। हिजो कुरा भएको थियो, भाउजू दिउँसो 3 बजेको बुद्ध एयरलाइन्सको फ्लाइटबाट आउँदै हुनुहुन्छ। अहिले बिहान खै के काम छ अरे, त्यसैले बसमा आउन नभ्याउने कुरा गर्दै हुनुहुन्थ्यो। साँझ नारायणघाटबाट नाइट बसमा चढेर नेपालगञ्ज गइजाने रे। हजुरको नाम लिइरहँदा पहिले जस्तै ऊ मुस्कुराएकी थिए। उसले अझ थप्दै भने, म आमा थिम जान्छु र उतैबाट नारायणघाट निस्कन्छु, अनि भाउजूका लागि गिफ्ट किनेर रिसिभ गर्न एयरपोर्ट जान्छु। खाना रेडी छ खानु? अनि दाई, त्यो दारी के मिलाउनु कि सेभ गर्नु? आज भाउजूलाई पहिलोपटक भेट्दै हुनुहुन्छ, यस्तो दारीमा त सिधै रिजेक्ट होला नि फेरि। यति भनेर ऊ एकपटक खितिति हाँसी। मैले उठेर मुख खुल्ला गरेँ अनि चियाको कप हातमा समाउँदै ज्योतिसँगै कोठाबाट बाहिर निस्केँ। ऊ जान तयार भइसकेकी रहेछ। स्कुटरको चाबी समातेर निस्किँदै गर्दा उसले भने, ए अनि त्यो जिन्स फिटिङ भयो त दाई, मैले त सोध्नै बिर्सेछु। अँ भयो, खासमा मैले ट्राई गरेकै थिइनँ, तर भयो भनिदिएँ उसलाई। उसले भने, त्यसो भए त्यही लगाउनु ल, अनि दारी निफाल्नु नि, हजुर त फेरि बिर्सिहाल्नुहुन्छ। बिर्सिन्न, डन्ट वरी। ल दाई गएँ, अब दिउँसो भाउजू लिएर मात्र आउँछु। ऊ फेरि खितिति हाँसेर हाँस्दै निस्किए। ऊ निस्केपछि चियाका चुस्कीहरूसँगै मेरो मन फेरि हिजो रातिकै कुराहरूमा रुमा लिन थाल्यो। राउदा यही अगाडिको हावामा कतै थिए, जो केवल महसुस मात्र हुन सक्थे। ऊ बिलाइसकेकी थिए। कोठामा फर्केर निलो जिन्स नापेँ, फिटिङ भयो। त्यसलाई बाहिर हावामा सुकाएँ अनि बाथरूम पसेर फ्रेस भएँ। दारी अलि लामो नै भएको रहेछ, रेजरले नभेट्ला जस्तो लाग्यो, त्यसैले नजिकैको सेलुनमा पुगेर मिलाउने विचार गर्दै थिएँ। हिजोका कुराहरू मनमा खेलिरहेकै थिए। अर्कोतिर हजुरसँग भेट हुँदा कसरी कुरा गर्ने होला? यी सब कुराहरू जो बताउनु थियो हजुरलाई कसरी बताउने होला? हजुरले के सोच्नुहुन्छ होला? कस्तो प्रतिक्रिया होला? यस्तै कुराहरू मनमा खेलिरहेका थिए। खाना खाइहाल्ने मन थिएन, त्यसैले अर्को कप चिया बनाएर पिउँदै थिएँ। मोबाइलमा म्यासेन्जरको घन्टी बज्यो। मोबाइल उठाएर हेरेँ, अहमदले म्यासेज छोडेको रहेछ। उसले लेखेको थियो, त्यस्तै भयो यार, अनि अरू के छ तेरो, सुना न, किप इन टच यार। म्यासेज पढिरहँदा ऊ अनलाइनमै थियो। लगभग 2.5 वर्षसम्म उसँग कुरा भएको थिएन। म पनि आफ्नै दुनियाँमा हराएँ। उसलाई पनि त्यस्तै भयो होला, तर आज ऊ अनलाइनमै भएकाले कुरा गर्न मन लाग्यो। त्यति मात्र होइन, हिजो राति जेडीको बारेमा एकपटक सानो आशंकाको झिल्को पलाएको थियो, जसले पनि मलाई अहमदसँग कुरा गर्न प्रेरित गर्यो। मैले म्यासेन्जरमा नै फोन गरेँ। केही घन्टीमा उसले उठायो। उठाएको थाहा पाउना साथ मैले भने, हे म्यान, को बा किने? उसले पनि हाँस्दै भन्यो, रङ्डु, हाउ आर यु यार? मेरो सब ठिक छ, अनि के छ तेरो, साला एकपटक पनि सम्झिन छैन? अनि तैँले त सम्झेको सम्झेकै गर्छस् नि? ऊ हाँस्यो। एकछिन यस्तै फतुरो चल्यो र केही बेरमा मैले सोधेँ, अनि बता, कस्तो चल्दैछ तेरो वैवाहिक जीवन? ठीक छ यार, अहिले त सबै राम्रै छ। मैले मजाकी भावमा सोधेँ, अहिले त मतलब पहिले चाहिँ के प्रलय आएको थियो र? अब तँलाई के लुकाउँ यार, बिचमा परिस्थितिले कोल्टी फेरेको थियो। के भयो र त्यस्तो? तँ गएको केही दिनमै मलाई पुलिसले पक्र्यो नि यार। हो र के भयो? यद्यपि यो प्रश्न सोधिरहँदा मेरो मनमा एउटा आशंका पनि जन्मिसकेको थियो। उसले भन्यो, यार आलोक, तँलाई याद छ त्यो जगल्टे जो बेला बेलामा भेटिन्थ्यो नि? याद छ यार, किन याद नहुनु त्यो पार्टी? त्यो साला पार्टी होइन रहेछ नि यार। हँ, के भन्दैछस् त? हो यार, त्यो त पुलिसको जासुस रहेछ। तँलाई कसरी थाहा भयो? त्यो जगल्टेले पहिलेदेखि नै हामीमाथि नजर राखिरहेको रहेछ, अझ त आउनुभन्दा पहिलेदेखि नै। तँलाई याद छ कि छैन, तँलाई एकपटक मैले भनेको थिएँ नि चालिसले एउटा मान्छेसँग खजाना किन्छ भनेर। खासमा त्यो जगल्टे त्यही मान्छेको पिछा गर्दै रहेछ। त्यो बाटो चालिसी हुँदै तँ र ममाथि पनि उसले नजर राखिसकेको रहेछ। तँ हनिमुनबाट फर्केको केही दिनमै म रङ्गी हात समातेँ यार। मलाई छ महिनाका लागि सरकारी सुधार केन्द्रमा कोचियो। त्यहाँ कोचिएको केही समयपछि नै त्यहाँ थुनिएका अरू केही केटाहरूले उसको बारेमा कुरा गर्दा पो थाहा लाग्यो कि त्यो जगल्टे पुलिसको मान्छे रहेछ। यार हैट, मैले त पार्टी नै हो भन्ठानेको थिएँ। पुलिस होला भने त अनुमान पनि थिएन, मलाई पनि थिएन नि। पछि थाहा पाउँदा पो झसङ्गै भएँ। अनि अहिले लुट्छस् कि लुट्दैनस् त खजाना? सुधार केन्द्रबाट फर्किएपछि पनि मेरो आदत छुट्न सकिरहेको थिएन। यद्यपि छोड्ने मन त थियो तर आदतको मजबुरीमा फँसेको थिएँ। म भाग्यमानी रहेछु यार आलोक, मेरो वाइफले यी सबका बावजुद पनि मेरो साथ कहिल्यै छोडिन। उसले मलाई निरन्तर आफ्नो चोखो मायाले भर्दै गई। भन्छन् नि, हरेक मान्छेको सफलताको पछाडि स्त्रीको हात हुन्छ। त्यस्तै आज म जुन नयाँ जिन्दगी बाँचिरहेको छु यसको श्रेय मेरो श्रीमतीलाई जान्छ यार। मतलब तैँले छोडिस्? अँ यार, अहिले त बिल्कुलै छोडेँ। हामी दुवैजना जब गर्छौँ, राम्रै भइरहेको छ जिन्दगीको यात्रा। अनि तैँले चाहिँ छोडिस् कि नै? छोडेँ यार, 8-10 घन्टा भयो। ऊ हाँस्यो, तर छोड्नुपर्छ यार यस्तो चिज, जिन्दगीलाई नै कता हो कता पुर्याउँदो रहेछ। कोसिस गर्दैछु यार, एक दिन अवश्य छोड्छु। अनि आई एम भेरी सरी यार, त मेरै कारणले मालदेशबाट डिपोर्ट हुनु पऱ्यो आलोक। जब तँलाई पुलिसले पक्रियो भने थाहा पाएँ, मलाई साह्रै पीडा भएको थियो। मलाई गिल्टी फिल भयो कि मैले नै तँलाई त्यति धेरै मात्रामा खजाना राख्न दिएको थिएँ जसका कारणले डिपोर्टका लागि केस बलियो बन्यो अनि तँ देश निकाला भइस्। त गिल्टी फिल नगर अहमत, त्यसमा तेरो कुनै दोष छैन। समय र परिस्थिति नै त्यस्तै थियो। अनि फेरि तँलाई एउटा कुरा बताऊँ कि तँले दिएको खजाना पुलिसले पक्रेको थिएन, त्यो त मैले लुकाएको थिएँ। तर थाहा छैन यार, मेरो कोठाबाट पुलिसले कसरी खजानाको अर्को सिसी फेला पार्यो? उसले आश्चर्य व्यक्त गर्यो। अर्को सिसी? हो यार, पुलिसले जुन खजाना फेला पारेको थियो त्यो तैँले दिएको खजाना थिएन र त्यो मैले राखेको पनि होइन। थाहा छैन कसैले मलाई फसाउन राख्यो या के हो, मैले बुझ्नै सकिनँ। मलाई त यो कुरा थाहा नै थिएन यार, तर कस्तो संयोग भएछ अहिले तँसँग कुरा गर्दा पो त्यसको कारण अगाडि आयो। के कुरा, कस्तो संयोग? मैले सोधेँ। यार, जब म सुधार केन्द्रबाट निस्कन केही समय मात्र बाँकी थियो, एउटा 27-28 वर्षको मालदिवियन केटोलाई पनि यस्तै ड्रग्सको केसमा त्यहाँ ल्याइएको थियो। ऊ हाम्रै कोठामा मिसियो। पछि उसँग कुरा गर्दै जाँदा थाहा लाग्यो कि ऊ त्यही तैँले छोडेको सी बिल्डिङको कोठामा बस्न आएको रहेछ। उसले भन्दै थियो कि ऊ ड्रग्स त लिन्थ्यो तर थाहा छैन पुलिसले कसरी त्यो खजानाको पोको फेला पार्यो जो उसले राखेकै थिएन। यद्यपि उसले जगडेर राखेको खजाना पनि पुलिसले फेला पारेको थियो। ओ माई गड, हो र? हो यार, अहिले तैँले भन्दा पो थाहा भयो कि उसले भनेको त्यो पोको त मैले तँलाई राख्न दिएको खजाना पो रहेछ। उसलाई मैले सोधेको थिएँ कि कसरी पुलिसले छापा हाल्यो तेरो कोठामा। उसले जवाफ दिँदै जाँदा थाहा भयो कि त्यो जगल्टेले उसको पनि पिछा गरिरहेको रहेछ। जब मैले उसलाई त्यो जगल्टे पार्टी नभएर पुलिस हो भने ऊ पनि एकचोटि खङ्गरङ्गै भयो। अनि यस्तो कुरा थाहा पाउँदा कमसेकम मलाई म्यासेज गरेको भए पनि त हुन्थ्यो नि तैँले। हो यार, तर त्यस्तै भयो। खैर ठिकै छ यार, जे भयो सो भयो। मालदिप्ससँग मेरो एउटा अविस्मरणीय र अविश्वसनीय सम्बन्ध काँसिएको छ। तर मालदिप्स मेरा लागि अब कुनै कल्पनाको देश जस्तै भइसकेको छ जहाँ म फर्केर आउन सक्दिनँ। सक्छु त केवल ती स्मृतिहरूमा डुब्न मात्र। त आउनु नपाए पनि कुनै दिन म तँलाई भेट्न आउँछु यार नेपाल। मैले हाँस्दै भने, यो त सब भन्ने कुरा न हो। ऊ पनि मजाले हाँस्यो। उसको मजाको हाँसो रोकेपछि मैले भने, यार अहमद, एउटा कुरा सोध्नु थियो तँलाई। के कुरा? चालिसदै नेपाल आउने दिन हामी दाईकै कोठामा खजाना लुटेका थियौँ नि, तँलाई याद छ? अँ याद छ यार। ए साँच्ची, चालिसे कहाँ छ आजभोलि? तँसँग सम्पर्कमा छ कि छैन? उसले सोध्यो। कहाँ हुनु यार, दाई कहाँ छन् भन्ने पनि थाहा छैन। त्यो दिन तैँले र मैले सँगै एयरपोर्टमा छोडेर आएपछि चालिसे दाईसँग कहिल्यै सम्पर्क भएको छैन। हो त नि यार, मसँग पनि सम्पर्कमा छैन, कहाँ गयो होला त्यो? खै यार, थाहा भएन। ठिकै छ, कुनै दिन त भेटेला नि। अँ साँच्ची, तैँले के सोध्न खोज्दै थिइस्? खासमा के सोध्न खोज्दै थिएँ भने नि, चालिसे दाई नेपाल फर्किने दिन जब म दाईको कोठामा गएको थिएँ, तँ र दाई सामान प्याक गरिरहेका थियौ। पछि हामीले त्यही कोठामा खजाना लुटेका थियौँ। हो हो, मलाई याद छ। अनि के भयो भन्न त? चालिसे दाईको रुममेट जसले पछि सुसाइड गर्यो कि, तँलाई याद छ? त्यो दिन म आउनुभन्दा अगाडि ऊ तिमीहरूलाई भेट्न त्यहाँ आएको थियो। अह, कहाँ आउनु आएको थिएन? म त तँ आउनुभन्दा एक डेढ घन्टा अगाडि मात्र पुगेको थिएँ। म पुग्नुभन्दा अगाडि नै आएको भए मलाई थाहा भएन। अहमदको जवाफले एकाएक हिजो रातिको आशंकाको झिल्कोले सल्किने झुलुसेलायो। यद्यपि म विचलित थिइनँ। ठूलो भूकम्पपछि आउँदै जाने ससाना पराकम्पहरूमध्येको एक पराकम्प जस्तै ठानेर त्यसलाई ग्रहण गरे। अहमदले जिज्ञासा राख्यो, किन, के भएर सोधेको उसको बारेमा? केही होइन यार, सानो कुरा थियो, अब भयो, छोड्दै त्यो कुरा। बरु के छ नयाँ नौलो? के हुनु र यार, सब ठिकै छ। केही बेर अरू यताउताका कुरा भए। अन्त्यमा हामी सम्पर्कमा रहिरहने मौखिक सम्झौता गरेर छुट्टियौं। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ। आजसम्म मैले म भित्रको यो रहस्य कसैलाई पनि बताएको थिइनँ। जब हाम्रो बिहेको कुरा अगाडि बढ्यो तब मलाई लाग्यो जोसँग मैले बाँकी जिन्दगी बिताउनु छ उसलाई आफ्नो जिन्दगीका यी संवेदनशील कुराबाट अलग राखेर धोका दिनु वाञ्छनीय हुँदैन। भविष्यमा कुनै दिन यस्ता रहस्य बाहिर आयो भने फेरि झुटको आधार स्तम्भमा खडा भएको हाम्रो सम्बन्ध भत्किएला। त्योभन्दा उचित बरु यो सम्बन्धको जग नै नहाल्नुहुन्छ। म कुलतमा फँसेको छु। यसबाट निस्कनका लागि गरेका अनेकौं प्रयासका बावजुद पनि सफलता हासिल हुन सकेको छैन। तर म हारेको पनि छैन, मेरो प्रयास जारी नै छ। पछिल्लो 2-2.5 वर्षमा मेरो जिन्दगीमा मानसिक समस्याले धेरै उतार चढाव ल्याएको छ। मलाई नै ढुलमुल बनाएको छ, तर म लडिहालेको छैन। केही दिनमा नै म यसको समाधान खोज्न काठमाडौँ जाँदैछु। मैले आफ्ना सबै कुरा हजुरको सामु राखेँ। म जे छु, जस्तो छु, पारदर्शी सिसा जस्तै छर्लङ्ग हजुरको सामु छु। हामी एउटै रथको दुई पाङ्रा भएर जिन्दगीको नयाँ यात्रा सुरु गर्नु अघि हजुरले मेरो बारेमा सोचेर सम्झेर निर्णय लिनुहोला। म अन्तिम निर्णय गर्ने जिम्बा हजुरको हातमा सुम्पन चाहन्छु। मेरो अतीतको तितो कथा धीरताका साथ सुनिरहेकी राधाले लामो सास तानी। उसको अनुहार निकै गम्भीर देखिएको थियो। सायद उसले अपेक्षा गरेकी थिइन मैले जे सुनाइरहेको थिएँ। उसले नाडीमा बाँधेको घडीमा नजर लगाई तर केही बोलिन। जोसँग ऊ आफ्नो जिन्दगी बिताउने निर्णय गर्न गइरहेकी थिए त्यो व्यक्ति कुलतको दलदलमा फँसेको एउटा मानसिक रोगी थियो। उसको अनुहारमा देखिएको गम्भीर बिम्बले ऊ भित्रभित्रै चिन्ताको चितामा जलिरहेकी छ भन्ने कुरा देखाइरहेको थियो। उसको भावभङ्गीमा ठूलो परिवर्तन आएको थियो, जस्तो कि मिठो सपना देखिरहेको बेलामा एक्कासी ऐठन पर्यो। त्यति बेलै बाहिरबाट स्कुटरको आवाज आयो। स्कुटरको आवाज सुन्न साथ राधा जुरुक्क उठिए। उसको अनुहारमा देखिएको गम्भीरता नैराश्यमा परिणत हुने गयो। आफ्नो अघि राखिएको ब्याग र गिफ्टको झोला टिपुन्जेलसम्म पनि ऊ एक आखर बोलेकी थिइन। मैले बोल्नुपर्ने जति बोलिसकेको थिएँ त्योभन्दा धेरै बोल्नुको कुनै औचित्य पनि थिएन। मलाई लागिसकेको थियो कि म अस्वीकृत भइसकेको छु। केवल त्यसको आधिकारिक निर्णय सुन्न मात्र बाँकी छ। बाहिरबाट ज्योतिले स्कुटरको हर्न बजाए। हर्नको आवाजसँगै राधाको पनि आवाज आयो। हजुरसँग भेटेर निकै खुसी लाग्यो। उसका ओठ त बोले, यद्यपि उसको अनुहारले त्यो झुट हो भन्ने बयान दिइरहेको थियो। उसले थप्दै भने, म आभारी छु कि हामी अन्तिम निर्णयमा पुग्नु अघि नै हजुरले यी सब कुराहरू मलाई बताउनु भयो।
Oh
यति भनेर ऊ फटाफट हलबाट बाहिर निस्के। म पछि पछि ढोकासम्म पुगे। ज्योति गेट बाहिर नै स्कुटरमा बसिरहेकी थिए। ऊ एकपटक मलाई हेरेर मुस्कुराए। उसलाई के थाहा कि उसको हाँसो चाँडै नै रोदनमा बदलिनेवाला छ। उसलाई के थाहा कि राधाले मलाई अस्वीकार गर्ने निश्चित छ। ज्योतिको पछाडि स्कुटरमा बस्दै गर्दा पनि राधाको अनुहार गम्भीर नै थियो। ज्योतिले त्यो ख्याल गरे कि गरिन कुन्ने। मैले आफ्नो हातको घडी हेरेँ। सभा 3 बजिसकेको रहेछ। मनमा कुनै उमङ्ग थिएन। राधा जसरी निराश भएर निस्की, मलाई लाग्दैन उसले मलाई स्वीकार गर्छ। स्कुटरले आवाज निकाल्दै आफ्नो गति बढायो। ज्योतिको पछाडि बसेर गइरहेकी राधा अब मेरो जिन्दगीमा फर्केर आउँदिन। अह ऊ आउँदिन।
गरीब की इच्छा पूरा न कर दो, तुम तो गरीब न
राउदा हावा जस्तै भएर बिलाइसकेकी थिए। राधाले पनि मलाई स्वीकार गर्ने जस्तो लागिरहेको छैन। खडेरी परेर मनको धरातल चरचर चिरिएको भान भइरहेछ। ज्योति कतिखेर फर्किन्छे कुन्नी? पक्कै पनि उसले राधालाई मेरो दाई कस्तो लाग्यो भनेर सोच्छे होला। के जवाफ दिली राधाले? उसले मलाई स्वीकार त गर्दै गर्दिन। मनभित्र अर्को एउटा खटपटीले जन्म लिइसकेछ। यदि राधाले गर्ने निर्णयबाट कुनै आशा नै नभएको भए फेरि यो खटपटी केका लागि? कतै राधाले स्वीकार गरि पो हाल्छ कि? अन्तर्मनको कुनै कुनामा अत्यन्त सूक्ष्म भएर बसेको हुँदो आशा जसले जन्म दिएको छ खटपटीलाई। के गरौँ, कसो गरौँ? ज्योति कतिखेर आउली? के राधाले ज्योतिसँग मेरो निर्णयका बारेमा भन्ली त, या उसले सिधा मलाई नै खबर पठाउली? हातका औँलाहरू पड्काउँदै म यताउति टहलिन थाले। घरि बरन्डामा उभिएर बाहिरको चरको घाम हेर्छु, घरि नाङ्गिएर उजाड भएका सिसौका रुख हेर्छु। मन अशान्त भइरहेको छ। म पनि राधाको सामु सिसौका रुख जस्तै नाङ्गिए। दुवै हातलाई जिन्सको पछाडिको गोजीमा राखेर एकपटक ढाड तनक्क तन्काए। खटपट्टिका बीच मेरो हात जिन्सको अगाडिको खल्तीमा पुग्यो, जहाँ हिजो लाइटर भेटिएको थियो। कसो कसो गोजीमा हात हाल्दै गर्दा मेरो दाहिने हातको बुढियाउँला दाहिने गोजीदेखि माथि रहेको वाच पकेटमा घुस्यो। बुढियाउँला त्यहाँ घुस्ने बित्तिकै त्यो पकेटमा केही भएको जस्तो अनुभव भयो। तुरन्तै चोरौँला पनि त्यही पकेटमा घुसारेँ। मैले त्यहाँबाट त्यो चिज बाहिर निकालेँ। एउटा सिम कार्ड रहेछ दिरागुको। आफैलाई प्रश्न सोधेँ, ल कसरी आयो सिम कार्ड? एकछिन आँखा चिम्लेर सोच्न थाले। ओहो, याद आयो, यो सिम कार्ड त 40 दाईले मलाई दिएको सिम कार्ड पो हो त। पहिलो पटक यही जिन्स लगाएको दिन मैले आफ्नो नाममा नयाँ सिम झिकेको थिएँ, अनि यो सिम 40 दाईलाई फिर्ता गरिदिन्छु भनेर लगेको थिएँ। तर त्यो दिन 40 दाई भेटिएनन्। कोठामा फर्किएपछि यो जिन्स सुटकेसमा थन्क्याउँदा मैले सिम गोजीबाट निकाल्नै बिर्सिएछु। यो जिन्ससँगै सिम पनि थन्किएछ। मलाई भुल्ने बानी जो परेको थियो। थाहा छैन जिन्दगीमा अरू के भुलेको छु। थाहा छैन भुलेका कुराहरू कति साना छन् कति ठुला। दिरागुको सिमलाई हातमा उल्टाई पल्टाई गर्न थाले। अब यसको के औचित्य? यो त फकत एउटा रद्दीमा फाल्ने फाल्तु चिज भनेको छ। फेरि पनि किन किन त्यो सिम कार्डलाई आफ्नो फोनमा घुसार्न मन लाग्यो। यो त 40 दाईको सिम हो। उनी लामो समयदेखि गायब भएका छन्। केही सुराग पो भेटिन्छ कि? एउटा कौतूहल त जन्मियो। सिटिङमा गएर सिम कार्ड खोले। सिम कार्डमा केवल एउटा मात्र कन्ट्याक्ट नम्बर सेभ गरिएको थियो। त्यो कन्ट्याक्टमा माझदाको नाम लेखिएको थियो। मलाई त एकाएक 40 दाईकै कन्ट्याक्ट नम्बर मिले जस्तो भयो। दाईका बारेमा माझदालाई केही जानकारी पो छ कि? एउटा आशा पलाएर आयो। ल्यान्डलाइनको रिसिभर उठाएर त्यो नम्बर डायल गरे। हेलो, उताबाट महिलाको आवाज आयो। माझदाजी? यस, माझदा स्पिकिङ। हु इज दिस? मेरो नाम आलोक, म 40 को साथी। 40 को साथी? ओहो, सन्चै हुनुहुन्छ? म हजुर आरामै छु। अनि हजुर नि? म ठिक छु। हजुरले मेरो नम्बर कसरी पाउनुभयो? के 40 हजुरसँगै हो र? उनले सोधिन्। होइन होइन, उनी मसँग छैनन्। संयोगवश हजुरको नम्बर भेटेँ अनि फोन गरेको। अनि मलाई कसरी चिन्नुहुन्छ त हजुरले? खासमा पहिले म पनि मालदिव्स नै थिएँ। चालिसे दाईलाई उही चिनेको हो। म मालदेशमा हुँदै चालिसे दाईले हजुरको बारेमा बताएका थिए। ए हो र, माझदाको आवाजमा गम्भीरता थपिएको थियो। मैले भने, माझदाजी के चालिसे दाईसँग हजुरको अझै पनि कुराकानी हुन्छ? छैन, नेपाल गएपछि उसले मलाई कहिले सम्पर्क गरेन। त्यही त हेर्नु न, नेपाल आएपछि उनी एकाएक आए, कसैसँग पनि सम्पर्कमा छैन। मैले जवाफ दिएपछि भने उनी एकछिन मौन भइन्। केवल उनको पछाडिको टिभीको आवाज आइरहेको थियो। एकछिनको मौनतालाई तोड्दै मैले नै भने, माझदाजी हजुरको बारेमा जब चालिसे दाईले मलाई बताएका थिए म साँच्चै नै भावुक भएको थिएँ। हजुरको पीडाले मलाई छोएको थियो। म यो कुरा यसकारण भन्दै छैन कि हजुर अहिले मसँग कुरा गर्दै हुनुहुन्छ। तपाईँले राखेका कुराहरू ठिक थिए माझदाजी? मैले तपाईँको कुरा बुझिनँ। तपाईँ कुन विषयमा कुरा गर्दै हुनुहुन्छ? उनले सोधिन्। मेरो कुराको मतलब हजुरको गर्भमा रहेको पिपिरोको। माझदाले आश्चर्य मान्दै भनिन्, मेरो गर्भमा रहेको पिपिरो? उनको आश्चर्य भावले मलाई झनै आश्चर्यमा पार्यो। मैले भने, हजुर माझदाजी हजुरको गर्भमा रहेको पिपिरो जसलाई हजुर हुर्काउन चाहनुहुन्थ्यो तर चालिसे दाई त्यसको खिलाफमा थिए। उनले थोरै कड्केर बोले, मासे तपाईँलाई ठूलो भ्रम भएको रहेछ, कसले भन्यो यस्तो वायात कुरा? उनको यो जवाफले मेरा रौँ ठाडा भएर आए, ज्यान पनि सिरिङ्ग भयो, मनभित्र हल्ली खल्ली मच्चियो। मैले भने, मतलब हजुरको र चालिसेको बिचमा कुनै त्यस्तो सम्बन्ध थिएन त? होइन, मैले हाम्रो सम्बन्ध थिएन भनिनँ। यतिखेर भने उनको आवाजमा अघिको जस्तो कडापन थिएन। उनले थप्दै भनिन्, चालिसे र म एकअर्कालाई प्रेम गर्थ्यौँ तर यो गर्व अनि बच्चाको कुरा कहाँबाट आयो? मलाई त अचम्म लागिरहेको छ। मलाई यो सब चालिसे दाईले नै भनेका हुन्। ओ अल्लाह, चालिसेले यस्तो झुट किन बोल्यो? त्यो त मलाई थाहा भएन। उसले तपाईँलाई जे बतायो त्यो त सरासर गलत कुरा हो। उफ, यो के भन्दै हुनुहुन्छ हजुर? चालिसे दाईले मलाई झुटो कुरा भनेका हुन् त? यदि तपाईँले अगाडि भनेको कुरा नै उसले भनेको हो भने त्यो 100% झुटो हो, उनले भनिन्। उसो भए चालिसे दाई नेपाल आउनु अघि हजुरको र दाईको बीचमा असमझदारी उत्पन्न भएको कुरा पनि झुट हो त? होइन, असमझदारी भएको थियो, पछिल्लो समयमा हामी बीचमा सामान्य झगडा पनि भएको थियो, तर त्यो अर्कै थियो। अनायासै लामो सास तान्न मन लाग्यो। शरीरमा अक्सिजनको अभाव भए जस्तो भयो। चालिसे दाई जसलाई मैले त्यति धेरै विश्वास गर्थेँ उनले पनि मलाई भ्रममा पारेछन्। लामो सास तान्दै मैले भने, उसो भए हजुरहरूको सम्बन्धका बारेमा उनको घरमा थाहा भएको कुरा पनि सत्य होइन? त्यो कुरा त सत्य हो, हाम्रो सम्बन्धका बारेमा उसको घरमा थाहा लागेको थियो। त्यसो भए पछिल्लो समयमा हजुर र दाईको बिचमा के कुराले असमझदारी उत्पन्न भएको थियो त? मेरो यो प्रश्न सुनेपछि माझदाको आवाज बन्द भयो। मेरो कानमा एकछिन टिभीको आवाज आयो। म पनि उत्तरको प्रतीक्षामा मौन रहेँ। मौन त माझदाले नै तोडिन्। मलाई थाहा छैन कि यो कुरा तपाईँलाई बताउन उचित होला या नहोला, तर चालिसेले मेरो बारेमा त्यस्तो वायात अफवाह फैलाएर हिँडेको रहेछ। मैले त्यसको प्रतिकार त गर्नै पर्छ। उसको र मेरो असमझदारी मेरो गर्वको विषयलाई लिएर भएको होइन, हाम्रो सम्बन्धका बारेमा उसको घरमा थाहा लाग्नुभन्दा पहिलेकै कुरा हो। एक दिन जब हामी मेरो कोठामा थियौँ, खै के गर्दा हो अहिले मैले बिर्सेँ, उसको प्यान्टको गोजीबाट अचानक बाक्लो खाले प्लास्टिकले बेरिएको सानो पाउच जस्तो चिज भुइँमा खस्यो। ऊ त्यसलाई हत्तपत्त लुकाउन खोज्दै थियो। मलाई शङ्का लागेर त्यो चिज देखाऊ भने, उसले देखायो। जब मैले त्यो चिज हेरेँ तब त्यो एक प्रकारको ड्रग्स हो भने मैले थाहा पाइहालेँ। त्यसबेला नै मैले उसँग ठूलो झगडा गरेकी थिएँ, तर त्यसको बावजुद पनि ऊ सुध्रिएन। त्यसपछि मैले उसलाई आइन्दा मसँग नभेट्न भनेको थिएँ र भेटिनँ पनि। ऊ बारम्बार फोन गरिरहन्थ्यो तर मैले उसको फोन नै उठाइनँ। ऊ मेरो कोठामा आउँथ्यो तर मैले कहिल्यै उसलाई स्वीकार गरिनँ, किनभने मेरो जिन्दगीमा यो ड्रग्स भन्ने चिजले ठूलो क्षति पुर्याएको छ। त्यसको लामो कहानी छ जुन मैले चालिसेलाई बताएकी पनि थिएँ, तर जति गरे पनि ऊ सुध्रिएन अनि मैले हाम्रो सम्बन्धलाई टुङ्गाउने निधो गरेँ। त्यसै बेला हाम्रो सम्बन्धका बारेमा उसको घरमा थाहा लागेछ अनि ऊ नेपाल गयो। मुटु जोड जोडले धड्किन थाल्यो। मलाई सास फेर्न गाह्रो भइरहेको छ। केही समयदेखि अनवरत रूपमा रहस्यका पहाडहरू माथि खसिरहेका छन्। मेरो सामु जिन्दगीमा मैले कहिले नसोचेका नयाँ नयाँ थारथारका पहाड खडा हुँदै गइरहेको छ। मेरो मस्तिष्कले मलाई नै धोका दियो। विश्वासका पात्रहरूले झुट बोले, झुटको खम्बामा खडा भएका महल भत्किँदै गइरहेका छन्। म त झुट र भ्रमको गहिरो खाडलमा पुर्याएछु। एउटा खाडलबाट निस्कन साथ अर्कोमा परिरहेको छु। वाह जिन्दगी, तैँले मसँग क्या खेल खेलिरहेको छस्, बधाई छ तँलाई। अहिले मलाई यस्तो लागिरहेको छ कि यो मेरो जिन्दगी पनि एउटा भ्रम हो। हेलो, आर यु दियर? ओहो, माझदा त लाइनमै रहेछन्, मैले त भुलिसकेको रहेछु। आफूलाई सम्हाल्दै भने, हजुर हजुर, तपाईँसँग कुरा गरेर खुसी लाग्यो आलोकजी। चालिसेको केही खबर लाग्यो भने मलाई बताउनु होला। अवश्य माझदाजी, मलाई पनि हजुरसँग कुरा गरेर निकै खुसी लाग्यो। खासमा त्यति बेलै म हजुरलाई भेट्न चाहन्थेँ तर परिस्थितिले साथ दिएन। बोल्दै गर्दा फोनमा टिभीको आवाज एकाएक चर्को भएर आयो। उनले कसैलाई हप्काइन् र मलाई भनिन्, सरी आलोकजी, फातिमाले टिभीको भोल्युम बढाएकी थिए, माफ गर्नुहोला। के भन्दै हुनुहुन्थ्यो मैले सुनिनँ। हजुरसँग भेटेर खुसी लाग्यो भन्दै थिएँ। अनि फातिमा चाहिँ? फातिमा मेरी बहिनी। ए, हजुरको बहिनीको नाम फातिमा? हजुर हो त, किन चालिसेले अर्कै नाम भनेको थियो कि? त्यस्तो होइन, म एकपटक झुकिएको थिएँ। मलाई लागेको थियो कि हजुरकी बहिनीको नाम राउदा आतिफ हो। हो र, कसरी झुकिनु भयो त? कहानी लामो छ माझदाजी, फेरि कुनै दिन बोल्ने मौका मिलेछ भने भनौँला नि। हुन्छ त नि, कस्तो दुर्भाग्यपूर्ण संयोग आलोकजी, तपाईँले राउदा आतिफको नाम लिनुभयो। यतिखेर टिभीमा उसैको ब्रेकिङ न्युज आइरहेको छ। माझदाले यति भन्दा नभन्दै मलाई फेरि एक्कासी कसैले ठूलो खोचमा धकेली जस्तो भयो। जिउ थरथर काप्यो। मैले भकभकाउँदै सोधेँ कि राउदा आतिफ नाम गरेकी कुनै केटीलाई चिन्नुहुन्छ र हजुरले? चिन्थे, ऊ बङ्गलादेशमा मेडिकल पढ्दै थिए, मोडलिङ पनि गर्थे, पछिल्ला दिनहरूमा निकै चर्चामा आउँदै थिए। तर के माझदाजी, हिजो राति अचानक उसले सुसाइड गरिछे। एक सरको मायाको 23 श्रृङ्खला हामीले आज 420 पृष्ठमा ल्याएर रोकेका छौँ। अब जम्बा 7 पृष्ठ मात्र यो पुस्तकको वाचन गर्न बाँकी छ। अर्को साता एक सरको मायाको अन्तिम श्रृङ्खला लिएर आउनेछौँ, जहाँ हामी बाँकी रहेको 7 पृष्ठ वाचन गरिसकेपछि लेखक जीएस पौडेलसँगको कुराकानी सुनाउनेछौँ। तबसम्मको लागि श्रुति सम्वेकबाट बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।